तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
नमस्कार, तपाईं सुन्दै हुनुहुन्छ एसपीएस नेपाली पोडकास्ट र अब पालो भएको छ नेपाल संवाददाता प्रतीक्षा दुलालबाट पछिल्ला सात दिनका नेपाल समाचारहरू सुन्ने।
निर्वाचन आयोगले यस साता राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचनको मत परिणाम सहित प्रतिवेदन पेश गर्यो। यससँगै अब सरकार बनाउने प्रक्रिया शुरू गर्न बाटो खुलेको छ। नवनिर्वाचित सांसदहरूको शपथको कार्यक्रम आउँदो बिहिबार हुने भएको छ। संघीय संसद सचिवालयले यसबारे एक सूचना जारी गरेको छ। गत सेप्टेम्बरमा भएको प्रदर्शनको क्रममा बानेश्वर स्थित संसद भवन जलेपछि सदन कहाँबाट चलाउने भन्ने विषयले निकै चर्चा पाएको थियो। हाललाई संघीय संसद भवनको बहुउद्देश्य सभाकक्षमा शपथ ग्रहणको कार्यक्रम गरिने तयारी भइरहेको संसद सचिवालयले बताएको छ। शपथ ग्रहणका लागि आउँदा सांसदहरूलाई औपचारिक पोशाक वा आफ्नो सांस्कृतिक पहिचानको पोशाकमा उपस्थित हुन सचिवालयले सूचना जारी गरेको छ। यस्तै नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन इच्छुक सांसदहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 अनुसूची 3 ढाँचाको शपथको व्यवहार सम्बन्धी भाषामा अनुवाद गरी सो अनुवादको प्रति शपथ कार्यक्रम भन्दा 3 अगावै संघीय संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा उपलब्ध गराउन पनि भनिएको छ। निर्वाचनपछि सबैभन्दा ठूलो दल बनेर सरकार बनाउने तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले यस साता आफ्ना नवनिर्वाचित सांसदहरूलाई प्रशिक्षण दियो। उक्त 2 आवासीय अभिमुखीकरण कार्यक्रम ललितपुरको एक होटलमा राखिएको थियो। रासोपाका प्रशिक्षण विभाग प्रमुख विपिन आचार्यका अनुसार कार्यक्रममा पार्टीका नीति, सांसदका भूमिका आदिबारे प्रशिक्षण गराइएको हो। कार्यक्रममा पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेन दुवैले सम्बोधन गर्ने भनिएको थियो, तर उक्त कार्यक्रममा लामिछाने मात्रै देखिए। उनले उपस्थित सांसदहरूलाई अन्य सामान्य चुनावमा चुनिएको जस्तो अवस्था नरहेको र अब देशको काँचुली फेर्ने जिम्मेवारी जनताले रासोपालाई दिएको बताए। यस जिम्मेवारीका लागि तयार रहन सांसदहरूलाई आग्रह गर्दै उनले भने,
सरलकै काँचुली फेर्ने हो। कानून बनाउने प्रमुख जिम्मेवारी तपाईँहरूको काँधमा नेपाली जनताले दिएका हुन्, उनलाई थाहा छैन। त्यो कानून फेरेर उनको घरको बाटो बन्छ, उनको धारामा पानी आउँछ, बिजुली आउँछ, इन्टरनेट चल्छ, तर तपाईँलाई थाहा हुनुपर्छ कुन धाराले कहाँ अड्काएको छ मान्छेको घरमा धारा आउनु। अध्ययन गर्नुपर्ने हुन्छ।
सबैभन्दा ठूलो दलले सरकार बनाउने तयारी गरिरहँदा संसदको दोस्रो ठूलो दल नेपाली काँग्रेसका सभापति गगन थापाले भने आफ्नो पदबाट राजीनामा दिए। यस्तै तेस्रो ठूलो दल नेकपा एमाले भित्र पनि पार्टी अध्यक्षले राजीनामा दिनपर्ने धारणा सार्वजनिक हुन थालेका छन्। यसैबीच जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। चुनावी हारको जिम्मेवारी लिँदै थापाले दिएको राजीनामा काँग्रेस केन्द्रीय कार्य समिति बैठकले अस्वीकार गर्ने निर्णय गरेको छ। बैठकले निर्वाचनमा पराजयको कारणको पनि समीक्षा गरेको छ। पराजयका मुख्य कारण संरचनागत समस्या रहेको र नियन्त्रण बाहिरको परिस्थिति रहेको बैठकले ठहर गरेको छ। थापा गत पुसमा भएको विशेष महाधिवेशनबाट पार्टी सभापति बनेका थिए र उनको नेतृत्वमा निर्वाचनमा गएको दलले 38 सीट ल्याएको हो। यसपटकको निर्वाचनको परिणामलाई वस्तुगत र वैज्ञानिक ढंगबाट विश्लेषण गर्नुपर्ने काँग्रेसले निष्कर्ष निकालेको पार्टीका प्रवक्ता देवराज चालिसेले बताए।
अहिले एक अर्थमा यो रिएक्सनको मत संग्रह जस्तो देखियो कि दलको चुनाव भन्दा पनि दललाई रोजेको भन्दा पनि उम्मेद्वारलाई रोजेको भन्दा पनि प्रतिक्रिया मात्रै दिएको मत जस्तो देखियो।
परराष्ट्र मन्त्रालयले यस साता एक प्रेस ब्रिफिङ जारी गर्दै मध्य पूर्वको द्वन्द्व र त्यसबाट प्रभावित नेपाली नागरिकहरूको पछिल्लो अवस्थाबारे जानकारी गरायो। द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षाका लागि सरकारले उच्च सतर्कता अप्नाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले बताए। सरकारले सञ्चालन गरेको अनलाइन दर्ता प्रणालीमा हालसम्म 82,100 नेपालीले दर्ता गराएको मन्त्रालयले जनाएको छ। यसरी दर्ता भएका मध्ये 6,000 सुरुमा आफू असुरक्षित रहेको भन्ने जानकारी दिएको तर पछिल्ला दिनमा उनकै शब्दमा यो संख्या वात्तै घटेको प्रवक्ता पौडेलले बताए। पछिल्लो स्थितिबारे उनले भने,
मूलत दुईटा विषयमा जानकारी माग गर्नुभएको, सुरुका दिनहरूमा सुरक्षाकै विषय थियो भने अहिले पछिल्लो समयमा यो श्रम स्वीकृति कहिले खुल्छ, हामी कहिले जान पाउँछौँ, अर्थात् म नेपालमा छु, श्रम स्वीकृति एक्सपायर भएको छ, म कतार जानुपर्छ, मेरो रोजगारी घुम्न लाग्यो भन्ने लाइनका प्रश्नहरू जिज्ञासाहरू प्राप्त भएका छन्।
यस्तै हवाई उडानमा अवरोध आएका कारण विभिन्न देशका ट्रान्जिटमा रहेका नेपालीहरूको पनि व्यवस्थापन गरिएको उनले बताए। पूर्वी नेपालको एउटा शिक्षालयमा चिनिया राष्ट्रपति सी जिङपिङको पुस्तक जलाइएको भन्ने विषयमा छानबिन गर्न गृह मन्त्रालयले एक समिति बनाएको छ। मनमोहन प्राविधिक विश्वविद्यालयमा सीको पुस्तक द गभर्नेन्स अफ चाइनाका केही प्रति जलाइएको भिडियो सार्वजनिक भएपछि नेपालस्थित चिनिया दूतावासले परराष्ट्र मन्त्रालयलाई यस विषयमा ध्यान आकर्षण गराएको हो। त्यसपछि सरकारले मोरङका सहायक सिडिओ सरोज कोइरालाको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको छ। विश्वविद्यालयले चाहिँ ल्याब बनाउनका लागि एउटा कोठा खाली गर्न लागिएको र सोही क्रममा त्यहाँ धमिरा लागेका पुस्तक र सामग्री मुचुल्का उठाएर जलाएको बताएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा नागरिक उड्डयन प्राधिकरणका 3 पूर्व महानिर्देशक सहित 21 विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरूलाई सार्वजनिक सम्पत्तिको हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको अभियोग लागेको हो। यसरी मुद्दा दायर हुनेमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन महानिर्देशक सञ्जीव गौतम, राजन पोखरेल र प्रदीप अधिकारी रहेका छन्। उनीहरूले ठेक्का सम्झौताभित्रै रहेको रकम खर्च नगरी दोहोरो बजेट भार पारेर सार्वजनिक संस्थालाई ठूलो आर्थिक नोक्सानी पुर्याएको आरोप लागेको छ। नेपाल र हङकङ बीच यस साता हुने भनिएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल स्थगित भएको छ। उक्त जानकारी अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार एक प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको हो। खेल दशरथ रङ्गशालामा हुने भनिएको थियो। राखे प्रसङ्ग पत्र मार्फत मैत्रीपूर्ण खेलको सञ्चालनका लागि रङ्गशाला र त्यसको खेल मैदानको लागि स्वीकृति मागेको थियो, तर एन्फाको आग्रह र खेल सञ्चालनको स्वीकृति राष्ट्रिय खेलकुद परिषदले नदिएको हुनाले त्यस खेल स्थगित गरिएको छ। यस साता अध्यागमन विभागले पर्यटकीय भिजामा रहेका विदेशी नागरिकलाई कुनै पनि व्यावसायिक खेल गतिविधिमा संलग्न गराउन नपाइने स्मरण गराउँदै विदेशी खेलाडीलाई नखेलाउनु भन्ने निर्देशन एन्फालाई पत्राचार गरेको छ। शहीद स्मारक महिला लिग र पुरुष राष्ट्रिय लिग चलिरहेका बेला अध्यागमन विभागको यस्तो पत्र सार्वजनिक भएको हो। विभागीय टोली भनेर चिनिने आर्मी, पुलिस र एपिएफ बाहेक राष्ट्रिय लिग खेलिरहेका धेरै टिममा विदेशी खेलाडी रहेको अवस्थामा उक्त निर्देशन आएको हो। पर्यटक भिजामा रहेकाले लिग खेलेको भने उजुरी परेपछि विभागको निर्देशन आएको बताइएको छ। विभागको उक्त पत्रपछि एन्फाले महिला र पुरुष फुटबल लिग प्राविधिक कारण स्थगित भएको जानकारी दिएको छ। एसपिएस नेपालीका लागि प्रतीक्षा दुलाल, काठमाडौँ।
भर्खरै सुन्नुभयो नेपाल संवाददाता प्रतीक्षा दुलालबाट पछिल्ला 7 दिनका प्रमुख नेपाली समाचार। र यी र यस्तै एसपीएस नेपालीका पडकास्टहरू सुन्नका लागि हाम्रो वेबसाइट sps.com.au/नेपालीमा जानुहोस् वा आफ्नो मोबाइलमा एसपीएस अडियो एप डाउनलोड गरी एसपीएस नेपालीलाई फलो गर्नुहोस्।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसपीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।